SBS live streams and podcasts are supported by advertising.
Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organisation a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ। अरु रोचक सामग्रीहरुका लागि sbs.com.au/nepali जानुहोस्।
नेपालको दुई दिने लगानी सम्मेलन गत अप्रेल 29 सम्पन्न भयो। सम्मेलनमा कति लगानीकर्ता सहभागी थिए, कति लगानीको प्रतिबद्धता भए र अस्ट्रेलियाबाट कस्ता कस्ता लगानीकर्ता सहभागी भए त भन्ने बारे कान्तिपुर टेलिभिजनका आर्थिक पत्रकार सुदिल पोखरेलसँग गरिएको कुराकानी सुन्नुहोस्।
SBS नेपाली, SBS साउथ एसियनमा
जस्तो अब यो कोविड पछि चाहिँ अर्थतन्त्र उकालो लाग्दै जाँदाखेरि झन्नै 5 वर्षपछि भयो नि त होइन यो लगानी सम्मेलन, यो अब यो लगानी सम्मेलनको माहौल चाहिँ कस्तो देखिएको थियो?
लगानी सम्मेलनमा विशेष गरी यो वैशाख 16-17 गते काठमाडौँको सोल्टी होटलमा सम्पन्न भयो र जहाँ चाहिँ विदेशी 800 पाहुना आएका थिए र 2500 बढीको सहभागिता रहेको थियो है। विभिन्न विषयमा चाहिँ छलफल भयो होइन। र त्यो सम्मेलनमा चाहिँ लगानी बोर्डले अथवा सरकारले चाहिँ 154 परियोजना प्रस्तुत गरेका थियो। त्यसमा आशय पत्र 19 चाहिँ लेटर अफ इन्टेन्ट भनेर भन्छ, त्यसलाई 19 आयोजनामा चाहिँ आशय पत्र माग गरेको थियो भने मार्केट साउन्डिङ रहेका 9 परियोजना पनि पेस गरिएको थियो, जसमा लगानीकर्ताको प्रतिक्रिया चाहिँ सङ्कलन गर्ने उद्देश्य रहेको थियो। तर ती 154 आयोजनामा चाहिँ 19 जसमा आशय पत्र माग गरेको थियो, जस त्यसमा कसैमा पनि आशय पत्र परेन होइन। 154 मध्ये निजगढ विमानस्थलमा भने एउटा आशय पत्र परेको छ, अर्थात् कसैले चाहिँ लगानी गर्न चासो देखाएको छ होइन। यसरी हेर्दाखेरि चाहिँ लगानी बोर्डको जुन तयारी थियो, त्यहाँ प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट अर्थात् पिडिए भनेर भन्छौँ, त्यो गर्ने उसको तयारी थियो, पिडिए हुन सकेन। तर पनि के चाहिँ भयो भने विभिन्न विषयमा छलफल भइरहँदाखेरि नेपाल लगानीका लागि चाहिँ उचित बन्दै गएको छ है भनेर एउटा एक खालको म्यासेज गएको छ है।
सम्मेलन चाहिँ सम्मेलनमै सीमित नभएर यो लगानी सम्मेलन चाहिँ यसअघि भएका लगानी सम्मेलनहरू भन्दा चाहिँ कसरी फरक देखियो त?
र यो लगानी सम्मेलन दुईवटा भन्दा के फरक रह्यो भने पहिलाका लगानी सम्मेलन, पहिलो लगानी सम्मेलनमा चाहिँ नेपाल लगानीको लागि तयार भएको छ है, लगानी ओपन छ है भनेर भन्ने खालको म्यासेज दिनु मात्र थियो। त्यो बेला हामी ठ्याक्कै संविधान निर्माण गरिसकेका थियौँ, त्यसपछि देशमा चाहिँ एक खालको राजनीतिक स्थायित्व तयार भइसकेका छ, अब लगानी गर्दा हुन्छ है भनेर भन्ने खालको थियो। दोस्रोमा हामीले के आयोजना पनि पेस गरेका थियौँ, तेस्रोमा चाहिँ दोस्रो र पहिलो र दोस्रोबाट हामीले सिकेर चाहिँ हामी तेस्रोमा के गर्यौँ भने अलिकति लगानीकर्ताहरूलाई पछ्याउनु पनि पर्ने रहेछ, अलिकति राजनीतिक दलहरूसँग चाहिँ निरन्तर प्रतिक्रिया विभिन्न खालको कुराकानी भइरहनु पर्ने रहेछ भनेर यो बेला चाहिँ राजनीतिक दलका उच्च नेतृत्व अर्थात् प्रधानमन्त्री र अर्थमन्त्री अथवा विभिन्न मन्त्रीहरूसँग पनि भेटघाट गराइयो होइन। 30 बढी विदेशी प्रतिनिधिमण्डलले चाहिँ विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग चाहिँ छुट्टा छुट्टै भेटघाट गरेका थिए।
जस्तो यो अघि तपाईँले भन्नुभयो 800 लगानीकर्ता र 2500 सहभागिता थियो भनेर, यो लगानीकर्ता चाहिँ थोरै सहभागिता चाहिँ धेरै रहेको हो, यसलाई कसरी हेर्न सकिन्छ? यो
यस्तो छ, अब यहाँ चाहिँ हाम्रोमा 6.5 अरब बराबरको लगानी प्रतिबद्धता भयो भनेको लगानीको सम्झौताहरू भयो होइन। त्यसरी हेर्दाखेरि चाहिँ अब यो कार्यक्रम अर्थात् यो लगानी सम्मेलन रकमकै हिसाबले चाहिँ त्यो धेरै फलदायी देखिएन होइन, किनभने खास ठुलो मात्रामा लगानी सम्झौता हुन सकेन। तर यसले चाहिँ बाहिर अन्तर्राष्ट्रिय समुदायमा जुन खालको म्यासेज दिएको छ त्यसलाई चाहिँ हामीले चाहिँ सकारात्मक रूपमा हेर्न सक्छौँ। अब थोरै लगानीकर्ता आए भनेर भन्नलाई चाहिँ के छ भने एउटा चाहिँ थोरै किसिमको लगानी सम्झौता भावनाले थोरै लगानीकर्ता भनेर भन्न मिल्ला, तर त्यहाँ चाहिँ लगानीकर्ता विभिन्न दाते निकायका प्रतिनिधिहरू पनि आएका हुनाले चाहिँ अब यसलाई लगानीकर्ता आएनन् नै भन्न त मिलेन, किनकि थुप्रो लगानीकर्ताहरू आएका थिए होइन, दाते निकायका मानिसहरू पनि थिए होइन। तर के भयो भने जति मात्रामा चाहिँ लगानी सम्झौता हुनुपर्छ त्यति मात्रामा लगानी सम्झौता नहुँदाखेरि एक खालको आशंका चाहिँ यो सम्मेलनमा कतै लगानीकर्ताहरू चाहिँ आएनन् कि होइन, उचित खालका लगानीकर्ता आएनन् कि फटाफट्ने कुरा छ। अर्को कुरा चाहिँ यहाँनिर के जोड्न चाहे भने तपाईँले भने जस्तो ठुला खालका लगानीकर्ता चाहिँ यहाँ चाहिँ भित्राउन खोजेको थियो। त्यसमा चाहिँ के देखिन्छ भने नेपाल सरकारले 16 विश्वका धनाढ्यलाई बोलाएको थियो यो सम्मेलनमा, तर कुनै पनि सहभागी भएनन् होइन। त्यसले गर्दाखेरि ठुला लगानीकर्ताहरू भित्राउन सकेन, साना लगानीकर्ताहरू आएका थिए तर लगानीको खास ठुलो सम्झौता हुन सकेन। यो लगानी सम्मेलनमा एक खालको म्यासेज चाहिँ गएको छ बाहिर नेपाल सरकारको, नेपाल सरकारका नीति तथा कार्यक्रमहरूको होइन, नेपालका कानुनहरूको बारेमा जानकारी दिएको छ र नेपाल लगानी गर्नलाई उचित रहेछ है। अब चाहिँ यसमा चाहिँ के पनि अर्को भएको थियो भने म तपाईँलाई यो पनि जानकारी गराउँ कि त्यहाँ चाहिँ सम्मेलनमा विपक्षी दलका नेता शेरबहादुर देवालले हामी लगानीका लागि प्रतिपक्ष र पक्ष सरकार पक्ष होइन, हामी सम्पूर्ण लगानीको सुरक्षा गर्नलाई प्रतिबद्ध छौँ भनेर एक खालको म्यासेज दिनुभएको थियो।
भनेको यो लगानी चाहिँ होइन नवीकरणीय ऊर्जामा अलिकति बढी केन्द्रित हुने भने जस्तो पनि देखिएको थियो। अब सबैभन्दा धेरै लगानी चाहिँ कुन क्षेत्रमा आएको जस्तो देखियो?
अब यस्तो छ, अहिले लगानी चाहिँ विशेष गरी नवीकरणीय ऊर्जामा चाहिँ ठ्याक्कै भइसकेका चाहिँ छैन होइन, त्यस्तो चाहिँ देखिएन। तर के भने यो बेलामा चाहिँ सरकारले जति आयोजना पेस गर्यो, मैले अघि माथि भनेको 154 आयोजना, त्यसमा धेरै छ 39-40 आयोजना चाहिँ जलविद्युतसँग सम्बन्धित थियो। त्यहाँ के पनि भनिएको थियो भने नेपाल चाहिँ ऊर्जा क्षेत्रका लागि लगानी गर्नका लागि चाहिँ एकदम राम्रो छ है भन्ने खालको म्यासेज दिएको थियो।
अब यसअघिका सम्मेलनहरूलाई हेर्दाखेरि पनि होइन, यसअघिको सम्मेलनहरू जस्तै लगानीको प्रतिबद्धता चाहिँ आउने तर लगानी भने नभित्रिने जुन अवस्था रहेको छ, यसबारे सरकारले चाहिँ केही नीतिहरू परिमार्जन गरेको छ कि छैन, अब यो प्रशासनिक झमेलाहरू रहेको छ भनेर भनिएको छ, यसबारे सरकारको तयारी चाहिँ कस्तो थियो?
हामीले चाहिँ अहिले के पनि गरेका थियौँ भने नेपालले चाहिँ विभिन्न खालका ऐनहरू हामीले संशोधन गरेका थियौँ, 8 ऐन चाहिँ हामीले संशोधन गरेका थियौँ होइन। त्यो 8 ऐनमा चाहिँ एउटा यो वन ऐन 2076, अर्को राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029, भूमि सम्बन्धी ऐन 2021, जग्गा प्राप्ति ऐन 2034, यी हामीले किन संशोधन गरेका थियौँ भने विभिन्न खालका आयोजना परियोजना निर्माण गर्ने क्रममा चाहिँ नेपालमा विभिन्न निकायमा धाउनुपर्ने एक खालको अन्तर्राष्ट्रिय समुदायमा चाहिँ नकारात्मक खालको म्यासेज गएको छ। त्यो कानुनका कारणले गर्दा भएको हो भन्दै हामीले चाहिँ के गर्यौँ भने कानुन संशोधन गर्यौँ। के का लागि भने सहजीकरण गर्नको लागि, नेपालको जलविद्युत क्षेत्रमा अथवा नवीकरणीय ऊर्जा क्षेत्रमा नेपालमा सहजै लगानी गर्न सकियोस् र नेपालमा आएर छिटै लगानी सुरुवात गर्न सकियोस्, धेरै प्रक्रिया चाल्न नपरोस् भनेर चाहिँ विभिन्न खालको
प्रशासनिक सहजता बनाउनको लागि अलिकति सरकार पनि सकारात्मक जस्तै देखियो।
हजुर हो।
अब यसमा सँगै जोड्दाखेरि चाहिँ जस्तो अब अलिकति अस्ट्रेलियाको कुरा जोड्दाखेरि चाहिँ अस्ट्रेलियाबाट कतिजना लगानीकर्ताहरू सहभागिता हुनुहुन्थ्यो अनि उनीहरू चाहिँ कुन क्षेत्रमा अलिकति बढी इच्छुक देखिनु भयो, त्यस्तो केही डेटाहरू छ हामीसँग?
यस्तो छ, अस्ट्रेलियाबाट 8 सहभागिता रहेको थियो, 8 लगानीकर्ताहरू आउनु भएको थियो। तर यो समग्र लगानी सम्मेलनमा आशय पत्र नै खास नआएकाले गर्दाखेरि चाहिँ अस्ट्रेलियाको मात्र कति आशय पत्र आयो भन्ने कुरा भएन, किनभने अब यहाँ त आशय पत्र नै आएको थिएन होइन, केही सम्झौता भए होइन, केही पहिलो दिन चाहिँ डाटा सेन्टर निर्माण तथा सञ्चालन सहकारीका लागि बिएलसी ग्रुप नेपाल र एउटा डाटा सर्भिसेस भारत बिच सम्झौता भएको थियो हेर्नु होइन। त्यसपछि अर्को दिन चाहिँ यो साक एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप बिच हङकङ बिच चाहिँ वेलनेस रिसोर्ट तथा होटल निर्माणका लागि सम्झौता भएको थियो। त्यसपछि मुगु जिल्लाको राणाताल क्षेत्रमा लग्जरी रिसोर्टका लागि चाहिँ एक्सपर्ट ग्रुप अफ ग्रुप र रारा होल्डिङ रिसोर्ट प्राइभेट लिमिटेड बिच सम्झौता भयो होइन, यी चाहिँ लगानीका सम्झौता थिए। अब अस्ट्रेलियाबाट आएकाले ठ्याक्कै लगानी चाहिँ गर्ने खालको सम्झौता भएन, तर के भन्न सकिन्छ भने जतिजना 8 आउनुभयो उहाँले चाहिँ नेपालमा लगानीका लागि चाहिँ उचित वातावरण तयार भएको रहेछ है, होइन? प्रतिपक्ष र पक्ष सरकार पक्ष दुवैजनाले चाहिँ नेपालमा लगानी गर्न सुरक्षित छ है भन्ने जुन प्रतिबद्धता व्यक्त गर्नुभयो, जुन कानुनहरू हामीले संशोधन गऱ्यौँ होइन, त्यसले चाहिँ अस्ट्रेलियाका लगानीकर्तामा पनि सकारात्मक सन्देश गएको छ भनेर चाहिँ बुझ्न सकिन्छ।
अस्ट्रेलिया यो रारा रिसोर्टको जुन कुरा छ नि, यो त अस्ट्रेलियाबाट गएको प्रवासी नेपालीहरूको सम्झौता हो भन्ने पनि थियो, यसमा के थाहा छ तपाईँलाई?
अब यो चाहिँ के छ भने ठ्याक्कै मैले चाहिँ अब यो कहाँको ग्रुप हो भनेर चाहिँ मैले ठ्याक्कै पहिल्याइसकेको छैन
होइन।
अब यिनीहरूले फेरि के छ भने यो अब भोलिका दिनमा लगानीका लागि अगाडि बढ्दै गर्दाखेरि अलिकति बढी पनि खुल्ला होइन। यसमा चाहिँ तपाईँले अघि जुन नवीकरण ऊर्जाको कुरा गर्नुभएको थियो नि, यसमा चाहिँ अर्को चाहिँ के भएको थियो भने रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि चाहिँ हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली सङ्घ होइन बिच चाहिँ समझदारी पत्रमा हस्ताक्षर भएको थियो। यस्तै पनि नेपालमा नवीकरण ऊर्जामा चाहिँ अर्को एउटा थप एउटा सकारात्मक रूपमा लिन सकिन्छ यसलाई चाहिँ, किनकि रेमिट हाइड्रोलाई चाहिँ अगाडि बढाउने एक खालको सम्झौता भएको छ।
अब यसमा आउँदै गर्दाखेरि मैले आउँदै थिएँ होइन, गैर आवासीय नेपालीहरूको कुरा चाहिँ, जस्तो अब यो अस्ट्रेलिया लगायत विदेशमा रहेका नेपालीहरूको चाहिँ होइन लगानी सम्मेलनमा कतिको चासो देखियो उनीहरू, अब कतिको उत्सुक थिए होइन, अब लगानी गर्नलाई नेपालमा वातावरण भएन भनेर बारम्बार सुनि पनि राखिएको छ होइन, यो चाहिँ उनीहरूको चाहिँ कस्तो चासो देखियो?
विशेष गरी अहिले चाहिँ हाम्रो चाहिँ यो लगानी सम्मेलनमा के गरिएको थियो भने सरकारले पहिले के भन्थ्यो, यो चाहिँ बाह्य लगानीकर्ताको लागि मात्र होइन है, यो चाहिँ आन्तरिक लगानीकर्ता होस् अथवा हाम्रो गैर आवासीय नेपाली होस् वा बाह्य लगानीकर्ता सबैका लागि यो चाहिँ लगानी चाहिँ उचित वातावरण बनेको छ भनेर सन्देश दिने खालले चाहिँ हामी सम्मेलन आयोजना गरेका छौँ भनेर भनेको थियो। त्यही हिसाबले चाहिँ नेपालमा रहेका स्वदेशी लगानीकर्ता हुन् अथवा गैर आवासीय नेपाली हुन् अथवा बाह्य लगानीकर्ता जुन चाहिँ आजको आधारमा आएका थिए सबैको चाहिँ उत्साहजनक सहभागिता देखिन्थ्यो, ठुलो खालमा ठुलो मास समुदाय चाहिँ देखियो। तर अब हामीले फेरि अहिले नै लगानी सम्मेलन सफल वा असफल भनेर भनिहाल्न सक्ने अथवा चासो व्यक्त गरे वा गरेनन् भनेर भन्न सक्ने चाहिँ किन छैन भने, अब यसका लागि चाहिँ हामीले एक वर्ष जति कुर्नुपर्ने हुन्छ, किनकि अब अहिले चाहिँ हामीले जुन खालका आयोजनाहरू सोकेस गरेका छौँ त्यो आयोजनामा चाहिँ उनीहरूले आशय पत्र माग गर्दै जालान् होइन, उनीहरूले चासो व्यक्त गर्दै जालान् होइन। जस्तो तपाईँको जुन 154 आयोजना हामीले पेस गरेका थियौँ त्यसमा ऊर्जा परियोजनाको हकमा चाहिँ 45 दिन र गैर ऊर्जा परियोजनाको हकमा चाहिँ 45 दिनको समय चाहिँ अहिले पनि आशय पत्रलाई पेस गर्नलाई समय राखिएको छ होइन, अझै त्यो समय व्यतीत भएको छैन। अस्ट्रेलियाबाट आएका हुन् वा अन्य देशबाट आएका अथवा गैर आवासीय नेपाली हुन् वा त अन्तर्राष्ट्रिय लगानीकर्ता विदेशी लगानीकर्ता ती सबैले नेपालको ऊर्जा क्षेत्रमा होस् अथवा अन्य आयोजनामा चाहिँ चासो व्यक्त गर्ने आशय पत्र व्यक्त गर्ने अझै समय बाँकी छ। त्यही भएर हामीले चाहिँ करिब 6-8 महिना अथवा 1 वर्षपछि मात्रै यो सम्मेलनमा चाहिँ सहभागिता सबैको उत्साहजनक रह्यो, तर उनीहरूले चाहिँ कति लगानीकर्तालाई चासो व्यक्त गरे भनेर चाहिँ हामी चाहिँ केही समय पुर्नुपर्ने हुन्छ।
तेस्रो पटक गरिएको लगानी सम्मेलनले कतिको लगानी भित्र्याउला त भन्ने बारे सुन्नुभयो कान्तिपुर टेलिभिजनका आर्थिक पत्रकार सुधील पोखरेलसँग सहकर्मी सपना भुयालले गर्नुभएको यो कुराकानी। र यस कुराकानी सुन्न हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा जान सक्नुहुन्छ वा मोबाइलमा निशुल्क एसपीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सकिन्छ। हामी युट्युबमा पनि रहेका छौं, त्यसका लागि एसपीएस साउथ एसियन च्यानललाई सब्स्क्राइब गरी एसपीएस नेपालीका पडकास्टहरू सुन्नु होस्। फेसबुक ट्विटर र इन्स्टाग्राममा @sbsnepalima पनि हाम्रा सामग्रीहरू पाउन सक्नुहुन्छ।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।